जसमा जे गुण छ त्यो गुण अनुसारको कार्य लिने, नेतृत्व दिने, जिम्मेवारी लिने, त्यो अनुसार काम गर्ने. मुख्य यसको निचोड कुरा
होइन, यसलाई अहिले बुझ्नुपर्छ, यसलाई बुझ्नुपर्छ. यसलाई इलेक्सनमा भोट दिने चुन्ने अधिकार पनि सबैलाई दिनु हुँदैन. लायक मान्छेले चुन भोट दिनुपर्छ. अब लायकको परिभाषा कसरी गर्ने? एउटा एउटा हामीले के अब त्यो लायक त सबै लायकै भन्छ, नालायकले आफूलाई भन्छ, सबै लायक भन्छ.
18 वर्ष उमेर पुगेपछि सबै लायक,
सबै लायक हो. तब अब अर्को कुरा म भन्छु तपाईँलाई, मेन्टल एज होइन, अहिले त आएछ नि फिजिकल एज तपाईँको 70 वर्ष हुनसक्छ, मेन्टल एज पनि नाप्ने आएछ. मेन्टल एज अहिले लिएकोमा भगवान्ले त्यही भन्दाखेरि इन्डियामा बडो यो भएको थियो कि मेम्बर अफ पार्लियामेन्टहरूको मेन्टल एज हेर न कति छ, एभरेज एज कति आउँछ. बडो बडो कन्ट्रोभर्सी भएको थियो भगवान्को त्यो भन्दाखेरि. त्यस कारणले अहिले त इन्टेलिजेन्स कोफिसियन्ट छ, मान्छेको इन्टेलिजेन्स नाप्न सकिन्छ, उसको मेन्टल एज नाप्न सकिन्छ, उसको चाहिँ फिजिकल क्यापेसिटी हेर्न सकिन्छ. अब यो बुझ्नुहोस् न, म यसको बराबर यो कुरा उठाउँछु कि एउटा बहिदार जसलाई दर्ता चलानी मात्रै गर्नु छ, एउटा ड्राइभर जसलाई गाडी मात्रै चलाउनु छ, ऊ 58 इयर्समा नालायक हुन्छ, रिटायर भएर गरिदिनुहुन्छ तपाईँ होइन, भन्नु काम लाग्ने भएन. उसको 8 घन्टा काम थियो, दर्ता चलानी मात्रै गर्ने थियो, गाडी मात्रै चलाउनु पर्थ्यो, ऊ चाहिँ नालायक भयो. अब एउटा मन्त्री जसलाई कि दिनको 12 घन्टा काम गर्नुपर्छ, 7 दिन काम गर्नुपर्छ, छुट्टी पाउँदैन उसले. सिस्टम यस्तो छ कि ऊ कहिले छुट्टी पाउँदैन, मिनिमम 12 घन्टा खट्छ, बिहानदेखि बेलुका खट्छ होइन. अब त्यसको चाहिँ कुनै रिटायरमेन्ट एज छैन, किनभने कानुन उनीहरूले बनाउँछन् अनि आफूलाई प्रिभिलेजमा राख्छ. कानुन बनाउने मान्छेले आफूलाई प्रिभिलेजमा राख्छ, त्यो पार्लियामेन्टबाट कानुन पास हुन्छ, सबै नेताहरू हुन्छन् होइन. त्यस कारणले यसको पनि एउटा यो नेचुरल न्याय भएन. प्राकृतिक न्याय के हो भने सबै मान्छे समान हो नि. मलाई तपाईँले 58 इयर्समा नालायक भएर फालिदिनुहुन्छ, तपाईँ 90 इयर्ससम्म चाहिँ अक्सिजन लगाएर चाहिँ शासन गर्नुहुन्छ, भेन्टिलेटरमा बसेर पनि क्याबिनेट चलाउनुहुन्छ भने यो यो ला यो त नेचुरल होइन नि. त्यस कारणले व्यक्तिको दोष होइन, यो पद्धतिको दोष हो. यो पद्धतिलाई मनीबाट चुनावलाई फ्री गर्नु भएन, जसन गर्नुहुन्न, तसन करप्सन रोक्दैन होइन. र यति पावर सेन्ट्रलाइज गरिदिनुहुन्छ तपाईँ पोलिटिसियनले, यति पावर सेन्ट्रलाइज गरिदिनुहुन्छ कि त्यो पावरबाट हट्न ऊ चाहँदैन, र हट्यो भने उसको समाजमा केही कदर पनि हुँदैन. भूतपूर्व मन्त्रीहरू, भूतपूर्व मन्त्रीहरू हेर्नुहोस् न कसरी फुटपाथमा घुमिराखेका हुन्छन्, कसले 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 पुज्छ होइन. भूतपूर्व प्रधानमन्त्रीहरू मरेपछि मात्रै निस्किन्छ, उहाँ होला कृति विश्लेषणले छोड्नुभयो होला होइन, जिउरावले कसरी थाहा, त्रिशिगुरीले सही छोडेपछि मात्रै हामीले थाहा पायौँ. एक समयमा उहाँको डेली हरेक पत्रिका टिभीमा फ्रन्ट पेजमा डेली फोटो आउँथ्यो, सुराज थापाजीको आउँथ्यो होइन. पछि त के आउँछ भने उहाँले शरीर छोडेपछि सानो नोट मात्रै आउँछ. भने त्यत्रो पावरबाट मान्छे हट्न पनि चाहँदैन, पावर त्यो इगोलाई बडो सेटिसफेक्सन मिल्छ जब तपाईँलाई. त्यस कारणले यति पावर ओरिएन्टेड गर्नु भएन पदहरूलाई, इफिसियन्सी काम गर्नु पर्यो होइन. र जस्तो अमेरिकामा छ, एउटा प्रेसिडेन्ट 2 टर्म्स भन्दा बढी हुनु सक्दैन होइन. एकैजना धेरै दिन बस्यो भने त्यो अलिकति डिक्टेटरसिपको उयो हुन्छ, र उसको पनि त मेन फाक्छ नि ऊ मान्छे, हि निड्स रेस्ट होइन. त्यस कारणले यो एउटा समय पनि हुनु पर्यो. यदि युथहरू जब तपाईँलाई भन्नुहुन्छ कि युवा व्यक्ति चाहिँ सक्षम छन् काम गर्नलाई, ड्राइभर, क्लर्क, बैदार, खरदार, सिपाही सब युवा राख्नुहुन्छ भने त्यो नेतृत्व दिने 24 घन्टा काम गर्ने मान्छेलाई पनि त युवा मस्तिष्क चाहियो, शरीर स्वस्थ हुनु पर्यो. यो सबको परिकल्पना मिलाएर यो गणतन्त्रको परिकल्पना हो. गणतन्त्रमा के छ भने चुनाव दिने भोट दिने व्यक्तिको पनि एउटा स्ट्यान्डर्ड हुनु पर्यो. जस्तै एउटा स्ट्यान्डर्ड हामीले के गर्न सक्छौँ भने, उदाहरण कुरा भन्छु, त्यो त सोचेर मान्छेले गर्नु पर्यो. जस्तो वडामा चुनाव हुन्छ, वडाको चुनावको लागि तपाईँले एउटा के गर्न सक्नुहुन्छ भने मिनिमम क्वालिफिकेसन 10 पास, 10 पास गरेको मान्छे अलिकति बुझेको हुनु पर्यो होइन. राज्यमा चुनाव हुन्छ भने 12 पास या यस्तो एउटा गरौँ होइन. नेसनल एसेम्ब्लीको लागि चाहिँ मिनिमम चाहिँ ग्रेजुएटहरूले भोट दियो होइन एउटा प्यारामिटर सबै ग्रेजुएट इन्टेलिजेन्ट हुन्छ र सबै ग्रेजुएट इमान्दार हुन्छ भन्ने मैले खोजे होइन, एउटा प्यारामिटर त चाहिने, न त इमान्दार भयो त सबै त इमान्दारी भन्छ, बुद्धिजीवी भन्नु सबै बुद्धिजीवी नै आफूलाई भन्छ। त्यस कारणले एउटा प्यारामिटर के गर्नु पऱ्यो भने ग्रेजुएट हुनु पऱ्यो होइन, या पढाइ लेखा छैन भने हि सुड बी अ सक्सेसफुल बिजनेसम्यान, सर्टेन उसको इन्कम ट्याक्स उसले बुझाएको हुनु पऱ्यो, प्यारामिटर त केही चाहियो नि होइन,
त्यो सम्बन्धित क्षेत्रमा अनुभव हुँदा पनि भएको होइन,
त्यो ठुलो छ, नपढे लेखा मान्छे पनि ठुलो व्यापारी छन्, उसले धेरै राष्ट्रलाई रेभेन्यू दिइरहेका छ, बुद्धि छ, विवेक छ उसको भने उसलाई हुनु पऱ्यो, या नेसनल प्लेयर छ कोही राष्ट्रिय खेलाडी छ, एउटा प्यारामिटर हामीले बनाउनु पऱ्यो कि मिनिमम यति क्वालिफिकेसन हुनु पऱ्यो नेसनल एसेम्ब्लीमा भोट दिनलाई। पहिला तपाईँहरूलाई याद होला होला, मलाई त याद छ, नेपालमा ग्रेजुएट कन्स्टिट्युएन्सी सुरुदेखि थियो, चारजना सांसदलाई खालि ग्रेजुएटहरूले भोट दिन्थ्यो, मलाई याद छ, त्यसमा मेरो परिवार राजनीतिमा लागेको हुनाले मलाई त्यो त्यसको त्यो उतार चढाव देखेको छु। ग्रेजुएट कन्स्टिट्युएन्सीमा के थियो भने ग्रेजुएट मात्रै उठ्न पाउने र ग्रेजुएटले मात्रै भोट दिन पाउने, चारवटा मात्रै सिट थियो, त चारजना छानिएर आउँथ्यो, राम्रो राम्रो मान्छे आउँथ्यो, राम्रो मान्छे चुनाव लड्थे, राम्रो मान्छे आउँथे, र उनीहरूको पार्लियामेन्टमा बोलेको अलिकति स्वभाव पनि हुन्थ्यो, पढा लेखा मान्छे आउँथ्यो। पछि के भयो त्यसमा सबै विद्रोही व्यक्ति जित्न थाले, गर्दाखेरि पञ्चायतै गिरिजममा त्यसलाई त्यहाँ आएर चाहिँ रामराजा सिंह जस्तो जित्यो, त्यो राज प्रजातन्त्र पञ्चायत प्रस्थाको विरोधी थिए, अरू मान्छेहरू पनि जिते, उनीहरूले चाहिँ गभर्मेन्टले चाहिँ यो विरोधीहरू नि पढा लेखा मान्छेले चिनेर पठाउँदा रहेछ भनेर त्यो ग्रेजुएट कन्स्टिट्युएन्सी समाप्त गरिदिए। यो अरू 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 कन्ट्रीमा छ, इन्डियामा छ, स्टेटमा पनि छ, राज्यसभा पनि सबै ठाउँमा छ, नेपालमा समाप्त गरिदियो, किनभने बुद्धिजीवी आयो भने विरोधको कुरा गर्छ। म के भन्छु भने एटलिस्ट अब पुरै गर्न सकिँदैन एकैचोटि भने 50% सिट ग्रेजुएट कन्स्टिट्युएन्सीबाट राख्नुहोस् तपाईँ, 50% होइन, युथ लिडरसिप राख्नुहोस्, 50% बुढाबो लागेर पनि आउनुपर्छ भने आउन दिनुहोस्, एटलिस्ट 50% सुड बी ग्रेजुएट एन्ड दे सुड बी बिलो सर्टेन एज, 50 राख्नुहोस्, 45 जे तपाईँले राख्नु मन लाग्छ हेरेर, दे सुड बी बिलो 50 एन्ड दे सुड बी ग्रेजुएट एन्ड दे सुड बी सेलेक्टेड बाई ओन्ली ग्रेजुएट्स, कमसेकम 50% त बुद्धिजीवी पुग्छ त्यहाँ होइन, हुनसँगै त 100% गर्नुपर्छ, एकैचोटि 100% सत्तामा बसिसकेका मान्छेहरूले सत्ता छोड्न चाहँदैनन्, फेरि एकैचोटि यत्रो ट्रान्जिसन सम्भव नहोला, तर मेरो प्रपोजल के छ भने 50-50%बाट गरौँ, 50% चाहिँ ग्रेजुएटै आउनुपर्छ, ग्रेजुएटले नै भोट दिनुपर्छ, र उनीहरूको एज चाहिँ जो पदमा पुग्छन् उनीहरूको एज 50 वर्षभन्दा कम हुनुपर्छ होइन, त्यसपछि हामीले वी विल ह्याभ युथ लिडरसिप, वी विल ह्याभ एडुकेटेड पिपल, र अधिकांश जब मिनिस्ट्री बन्छ नि त्यो पार्लियामेन्टबाट बनाउनु हुँदैन, पार्लियामेन्टमा बनाउन साथ भ्रष्टाचार सुरु हुन्छ होइन, त्यस कारणले चुनाव जित्नुपर्छ, किन मन्त्री बनेपछि एकैचोटि 100 पुस्तालाई कमाउनु पैसा कमाउनु सके, 1-2 पुस्तकको लागि र 100 पुस्तकको लागि, किन अहिले जुन यो तपाईँले 46 करोड अरब जुन रुपियाँ स्विस ब्याङ्कमा छ नि, अहिले मैले भर्खर हेरिराखेको थिएँ त्यो डाटाहरू, त्यो के भन्छ भने नेपालको भ्रष्टाचारको जति पैसा विदेशमा छ, स्विजरल्यान्डमा पनि 3 ब्याङ्क छ, एउटा ब्याङ्क हो नेसनल ब्याङ्कको मात्रै आयो, र अब मान्छे स्विजरल्यान्डमा मात्रै पैसा राख्दैन, धेरै पैसा भियतनाम जान्छ,
ट्याक्स फ्री कन्ट्री
चाइना जान्छ, धेरै कन्ट्री छ, त्यस कारणले यहाँ मैले अहिले हेरेको छु मान्छेहरूले के भनिरहेको छ भने यो 46 अरब जुन रुपियाँ छ यो टोटल भ्रष्टाचारको नेपालको जुन पैसा विदेशमा छ त्यसको 1% हो, 1% भ्रष्टाचारको नेपालको जो नेपालको मात्रै होइन यो बङ्गलादेशको पनि हो, गरिब हरेक गरिब राष्ट्रको पैसा विदेशको ब्याङ्कमा छ होइन, गरिब राष्ट्रको पैसाहरूबाट चलिरहेको छ ब्याङ्कहरू, यो नेपाल पाकिस्तानको पनि छ, इन्डियाको पनि छ, नेताहरूको पैसा छ विदेश, अब आफ्नो देशमा राख्दैन, विदेशमा राख्छन् र आफ्नो देशमा पनि राख्छन् अरूको नामबाट, अरूको नामबाट व्यापार गर्यो, अरूको नामबाट इन्डस्ट्री गरे, यो चलिराखेको
छ,
मैले भन्नै पर्दैन। अब मान्छेहरूको के भनाइ छ भने नेपालको यो नेपाल गरिब देश होइन, प्रकृतिले पनि धनी बनाएको, धन पनि छ यहाँ, रिमिटेन्सको पनि पैसा आएछ, हामीले चाहिँ 300% चाहिँ भन्सार लिन्छौँ, यो पनि अत्याचार हो होइन, म त एउटा प्रपोज मेरो के छ भने कुनै सरकारलाई 10% भन्दा बढी भन्सार दिने अधिकार दिनु हुँदैन. त्यो भन्सार ट्याक्स कसले दिन्छ? 10% भन्दा बढी भन्सार तपाईँ हामीले दिनुपर्छ. तपाईँ मोटरसाइकल किन्दाखेरि पनि गाडी किन्दाखेरि पनि जुन गाडी इन्डियामा 3 लाखमा पाइन्छ त्यहाँ 22 लाख पर्छ. त्यसको यत्रो ग्याप छ इन्डियाभन्दा हाम्रो चाहिँ पर क्यापिटा इन्कम. जतिमा नेपालमा मान्छेले मोटरसाइकल किन्छ त्यतिमा अमेरिकामा कार किन्न सक्छ. राम्रो मोटरसाइकल यहाँ 5-6 लाख पर्छ, त्यति 5-6 हजार डलरमा अमेरिकामा चाहिँ कार किन्न पाइन्छ. अनि अमेरिकामा जुन मान्छेले कार किनिरहेछ त्यति पैसाले तपाईँ मोटरसाइकल किन्नुहुन्छ. कस्तो अर्थतन्त्र यो? 300% ट्याक्स लगाउने कसले? कन्स्टिट्युसनमा लेखिदिनुपर्छ. म त भन्छु भन्सार ड्युटी 10% भन्दा बढी हुनु हुँदैन. मलाई मान्छेले पागल भन्ला त सुन्नुहोस् मेरो दर. तपाईँ 10% भन्सार लगाउन साथ भन्सारमा भ्रष्टाचार हुँदैन, मान्छेले भन्सार तिर्छ. अहिले जुन भन्सार आउँछ 50% पनि भन्सार तिर्छ. 50% चाहिँ
घुमाउरो बाटोबाट
आउँछ भने थाहा छ होइन. अब 10% भयो भने मान्छे घुमाउरो बाटो युज गर्दैन, किनभने त्यसपछि लिगलाइज हुन्छ. 10% मात्रै घुमाउरो बाटोमा पनि त पैसा लाग्छ नि. पुलिसलाई हाकिमलाई सब ठाउँमा खुवाउँदै ल्याउनुपर्छ. त्यो 10% भन्सार गरिदिनु हो भने करप्सन भन्सारको पुरै समाप्त हुन्छ. र त्यही गाडी तपाईँले चाहिँ जुन अहिले 22 लाखमा किन्नुहुन्छ त्यो तपाईँ 4 लाखमा चढ्नुहुन्छ होइन. राष्ट्रको उन्नति हुन्छ. मैले गाडीको मात्रै भने
सबै सामान त्यस्तै छ.
हामीले त धनियाँको पात पनि इन्डियाबाट मगाउनु परिरहेको छ. अहिले कुन पनि इन्डियाबाट आउँछ.
एउटा न्युज आएको थियो सुनजी, 47 करोडको त गुन्द्रुक हामीले चाइनाबाट मगायौँ रे गत वर्ष भन्ने एउटा, जब कि अब हामी नेपालीहरूले नै बनाएको भन्ने छ गुन्द्रुक. अब चाइनाबाट हामी 47 करोडको त गुन्द्रुकै किन्छौँ. त्यस्तो परिस्थिति
चामल यहाँ नेपालमा उब्जानी गरेर चामल खानुभन्दा इन्डियाको चामल किनेर खानु सस्तो पर्छ. किनभने यहाँ फर्टिलाइजर पाइँदैन. तराई त अहिले के भयो? तराई त अहिले पुरा जलमग्न छ नि. तराई त पुरै डुबिसक्यो. एक त चुरियाको दोहन भयो र बाँधहरू राम्रो भएन, पानीको निकास भएन, जङ्गल काट्यो होइन. त्यसले गर्दा तराई त खत्तम भइसक्यो. तराई अहिले अहिले छुल्नु बर्खा सुरु भएको छ. जुलाई आजदेखि जुलाई लाग्यो होइन. तराई पुरै जलमग्न छ. कसरी उब्जाने हुन्छ होइन? किनेर खानु सस्तो छ उब्जाएर खानुभन्दा. रेमिटेन्सले चलेको यो देश हो. 1 करोड नेपाली बाहिर छन्, 1 करोड होइन. विदेशमा इन्डियामा सबै मिलायो भने 1 करोड मान्छे चाहिँ नेपालभन्दा बाहिर विदेशमा छन्, जसले कमाएर त्यही मान्छे यहाँ काम गर्न मान्दैन, विदेशमा भाँडा धुन्छ, टोयलेट सफा गर्छ, भेडा चलाउँछ, 20,000 रुपियाँ 25,000 रुपियाँ कमाउँछ, 15,000 खर्च गर्छ, 15,000 घर पठाउँछ. यसले देश चल्या हो, रेमिटेन्सले चलेको देश हो होइन. रेमिटेन्स बन्द भयो भने हामीले यहाँ पनि मान्छेलाई काटेर खाने स्थिति आउँछ. खाने हामी खानै पाउँदैन होइन. यथार्थहरू हो यो. यथार्थहरूलाई हामीले आँखा चिम्लेर बसिराखेका छौँ. यो यथार्थहरूको आन्सर के हो भने भ्रष्टाचार बन्द गर्नु पर्यो. यहाँ उद्योग खोल्नु पर्यो. यहाँ कामको यत्रो आवश्यकता छैन. चिप लेबर जुन कन्ट्रीमा छ त्यो कन्ट्रीमा त इन्डस्ट्री चाइना कसरी खस्टायो? किन चाइनाको लेबर चिप थियो युरोपभन्दा, अनि चाइना यत्रो रिच भयो नि. अहिले चाइनाको पर क्यापिटा इन्कम बढ्न साथै चाइनिज इन्डस्ट्रीहरू फेरि पुअर कन्ट्रीमा सिफ्ट भइरहेछ. जहाँ हामी चिपेस्ट लेबर छ नेपालमा होइन. हामी कहाँ इन्डस्ट्रियलाइजेसन गऱ्यो भने यहाँ जतिको इन्डस्ट्री, दुइटै छिमेकी 1-1.40 अरब करोडका छन्, मार्केट यत्रो छ होइन, लेबर चिप छ, वातावरण राम्रो छ, जाडोमा गर्मीमा 12 महिना काम गर्न सकिन्छ. इन्डस्ट्रीको लागि योभन्दा राम्रो पृष्ठभूमि कहीँ हुन सक्दैन यदि हामीले राम्रोसँग इन्डस्ट्रीले चलायो भने. किनभने मार्केट चाहिन्छ. 2 अरब 80 करोडको मार्केट छ, 1/3 अफ द वर्ल्ड पपुलेसन हाम्रो छ होइन. यत्रो ठुलो मार्केट छ. हामीले यसलाई इन्डस्ट्रियलाइजेसन गऱ्यो भने नेपाल अहिले पनि गरिब छैन, अहिले पनि धनी नै हो. नेपालीहरूको पैसा उपयोग भइरहेको छैन. र जग्गा 1 आनाको 50 लाख, 1 करोड, एउटा गाडीको 80 लाख, यसमा पैसा भइरहेको छ. यो पैसाको अहिले पनि नेपाल गरिब छैन, नेपाल धनी नै देश हो. अब यो कुरा मान्नु भने जुन मैले पहिले तपाईँ युट्युबमा हेर्नु होला, यो 46 अरब रुपियाँ जुन स्विस ब्याङ्कमा छ त्यो टोटल करप्सनको 1% मात्रै हो भन्छ. 99% चाहिँ अरू ब्याङ्कहरूमा छ र अरू लगानी छ, ल्यान्डमा, व्यापारमा, उद्योगमा. अब बुझ्नुहोस् त, 46 अरब 1% छ भने कति पैसा हो त्यति पैसाले 15 वर्षसम्म नेपालमा कुनै ट्याक्स नलगाएको पनि नेपाल खान सक्छ यदि पैसा नेपालमा फर्केर आयो भने. त्यसकै लागि गणतन्त्र चाहिएछ, गुणी व्यक्तिहरू आउनु भने इमान्दार व्यक्ति जसलाई फेरि चुनाव उसको राजनीतिक पेसा नहोस् कि राजनीतिक उसले एउटा सेवा
सेवा
जस्तो तपन हामीले चाहिँ पेसा होइन नि हाम्रो प्रेमले गरिराखेका छौँ यसबाट त हाम्रो पैसा केही आउने होइन त यो हाम्रो प्यासन हो. द कन्ट्री सुड बी रन बाई द पिपुल बिकज यु हेभ प्यासन फर द कन्ट्री नट देयर प्रोफेसन. यो पेसा होइन यो प्यासन भन्नु पऱ्यो. यही गणतन्त्र
सरजी अब गणतन्त्र यदि साँच्चै लागु हुने हो भने त देशको कायापलटै हुन्छ त्यसमा त केही शङ्का नै भएन. तर नेपाल अहिले जुन हिसाबले त्यो एउटा जन्जालमा फँसिरहेको छ पोलिटिकल्ली त्यत्तिकै स्टेबल छैन अर्थतन्त्र नाजुक अवस्थामा छ अब हामी जनताहरूको त्यो सचेतनाको लेभल त्यस्तै छ भ्रष्टाचारले जरा त्यत्रो गाडेको छ अब यो माहौलमा जसरी स्वामीजीले भन्नुभएको छ ओसोले भन्नुभएको छ गणतन्त्रको विषयमा त्यसलाई कार्यान्वयन गर्न त निकै चुनौती देखिन्छ त्यो धेरै गाह्रो छ अहिलेको परिस्थितिमा त्यो त्यो गाँठो फुकाउने सूत्र स्वामीजीसँग केही छ त्यसको बाहिर के हुनसक्छ.
सिङ्गापुर दुनियाँको सबभन्दा करप्ट कन्ट्री थियो लुई क्वान यूले जब सुरु गर्यो सबै मान्छे यहाँ अफिम खाएर सुतिराख्थे कोही काम गर्थेन र यति करप्सन थियो सिङ्गापुर गएर मैले पुराना हिस्ट्रीहरू त्यो म्युजियमहरू हेरेँ यति करप्सन थियो यो कन्ट्री बन्ला भनेर कसैले आशाकै थिएन. एउटा लुई क्वान यू आयो होइन ही वाज बेनोभेलेन्ट डिक्टेटर ऊ डिक्टेटरै थियो चुनावबाट जितेर आएको कल्याणकारी डिक्टेटर थियो कि उसले सिङ्गापुरलाई युरोपभन्दा राम्रो बनाइदियो. अहिले पनि सिङ्गापुर जुन चाहिँ एकजनाले बनायो होइन असम्भव लाग्थ्यो सिङ्गापुरमा चाइनिजहरू या तमिलहरू या मलयहरू जो थिए सब बिहानदेखि बेलुका गाँजा खाने ड्रग खाने रक्सी खाने झगडा गर्ने मारपिट गर्ने नेपालभन्दा धेरै गाएको स्थिति थियो र प्रकृतिको पनि केही पनि छैन पानी पनि किन्नुपर्छ मलेसिया
पानी
किन्नुपर्ने यस्तो देश होला प्याज लसुन त किन्छ किन्छ तरकारी त किन्छ पानी पनि किन्नुपर्ने देशलाई एउटा मान्छेले युरोपभन्दा राम्रो बोलाइदियो एकजना मान्छेले त्यसो असम्भव केही पनि छैन. एउटा लुई क्वान यूको जोडत छ नेपालमा होइन एउटा लुई क्वान यू यो डाक्टर माथेको एउटा जोड नेल्सन मेन्डेला एउटा जोडी छ होइन होइन या टेन सुआ पिङ एउटा जोडी छ टेन सुआ पिङले कसरी अर्थतन्त्रलाई चाइनाको अर्थतन्त्रलाई एउटा विकसित देशभन्दा राम्रो बाटोमा ल्याइदियो अहिले सिफिङले त्यसलाई अगाडि बढाइराखेछ सिफिङ पनि बहुत सक्सेसफुल एडमिनिस्ट्रेटर हो. यस्तो व्यक्तित्व भयो भने एकजना व्यक्तित्वले गर्न सक्छ होइन यस्तो व्यक्तित्व हामीले खोज्नु पर्यो. यस्ता व्यक्तित्व यो देशमा छैन भन्नु म मान्दिनँ छ र यो पद्धतिबाट त्यो माथि पुग्नै सक्दैन. यो पद्धतिबाट गुण भएको व्यक्ति या यो चुनावमा गएर सबैलाई मलाई भोट दिनुहोस् म तपाईँको छोरालाई चाहिँ जागिरी लगाइदिन्छु तपाईँकोलाई चाहिँ म ब्याङ्कमा पैसा राखिदिन्छु जो ऊ छ सुकुम्बासी छ सबैलाई अब हात जोड्दै तपाईँलाई यो जग्गा तपाईँको नाममा गरिदिन्छु होइन अब सुकुम्बासी के भइरहेछ सबभन्दा बढी छोराछोरी जन्माउँछ सुकुम्बासीले किनभने सिटीमा जग्गा पाउँछ काम पनि छैन उसलाई मनोरञ्जनको साधन पनि केही छैन त्यो सबभन्दा बढी छोराछोरी जन्माउँछन्. त्यस कारणले के हुन्छ भने भोलि गएर त यहाँ तल्लो मनोवृत्तिका व्यक्तिको जनसङ्ख्या बढ्दै जान्छ. पढा लेखा जुन व्यक्ति छ तपाईँ जस्तो व्यक्ति जो विवेकशील व्यक्ति छ उसले एउटा छोरा बच्चा जन्माउँछ या जन्माउँदै जन्माउँदैन भने पछि गएर के हुन्छ अविवेकशील व्यक्तिहरूको जनसङ्ख्या बढ्दै जान्छ. यो सबै एड्रेस गर्नुपर्ने इमिडिएट प्रब्लमहरू चुनाव जित्नलाई यो कुनै व्यक्तिलाई मैले दोष दिएन सिस्टमको दोष हो. तपाईँले फल्स प्रमिस गर्नै पर्छ माफियालाई हात लिनै पर्छ पैसा त माफियासँग छ नि तपाईँसँग थोरै पैसा हुन्छ होइन पैसा त उसले दिन्छ ऊ चन्दा दिँदैन उसले इन्भेस्टमेन्ट गर्छ होइन त्यसैले यो सिस्टमलाई ब्रेक गर्नलाई गणतन्त्रको बारेमा हामीले अवेरनेस सबभन्दा कुनै कुनै कन्ट्रीमा के हुन्छ कुनै चिजको अवेरनेस ल्याउनु पर्यो.
सुरुवात छ
सत्य बोल्ने मान्छे चाहियो अब गाली सुन्नुपर्छ सत्य बोलेपछि गाली सुन्नुपर्छ तर म भन्दैछु यो सिस्टमलाई रिभाइज गर्नु भएन भने हामी हरेक वर्ष गरिब हुँदै गइरहेछौँ. यो त्यो कुरा हेर्नुहोस् एमनिटी इन्टरनेसनलले के भनिदियो भने यसपालि 2021 मोस्ट करप्ट कन्ट्री नेपाल वर्ल्डको पहिला हामी 7-8 नम्बर 10 नम्बर 11 नम्बरमा हुन्थे अहिले 1 नम्बरमा पुगे. यसको त अपमानको बोध त हुनु पऱ्यो नि हामीलाई. एसिया सबभन्दा गरिब, एसियाको पनि पुरेस्ट कन्ट्री कोड भने अफगानिस्तान र नेपाल. अफगानिस्तानमा युद्ध भइरहेछ, उसलाई त माफ गर्न सकिन्छ. नेपालमा त युद्ध भइरहेको छैन, प्रकृतिको यति सम्पदा छ. वाइ यु आर पुरेस? यो अपमानबोध त हुनु पऱ्यो नि. यो अपमानबोध मलाई हुन्छ जहिले पनि. सबै गुण हुँदा हुँदै, सबै रिसोर्सेस हुँदा हुँदा पनि हामी गरिब छौँ. गरिबी यो युगको अभिशाप हो. जो गरिब छ उसको न धर्म बच्न सक्छ, धर्म पनि अरूले किनिदिन्छ, न छोरीबेटी बच्न सक्छ. त्यो पनि इन्डियाको सबै विश्वविद्यालयमा हेर्नुहोस् नेपाली केटीहरू कति छ, र अहिले त विदेश पनि जान थाल्यो. न उसको इज्जत बच्न सक्छ, न धर्म बच्न सक्छ, न उसको चाहिँ पासपोर्टको कुनै इज्जत हुन्छ. हामी ग्रिन पासपोर्ट लिएर भिसा लिएर जाँदाखेरि पनि 3-3 घन्टा इमिग्रेसनमा तिमी कसरी आयो नेपालबाट, कसरी पैसा देखाऊ अनि मात्र छिर्न दिन्छौ, होइन? अरू
पूर्व प्रधानमन्त्रीलाई पनि रोकिदिन्छ हङकङमा. अब डाक्टर बाबुराम भट्टराईको देखाउँदा रोकिनुभयो भन्ने समाचार आएको थियो.
यस, रोकिदिए नेपाली पासपोर्ट, ग्रिन पासपोर्ट देख्छ साथ इमिग्रेसन माथि, उता जाऊ. अरू हामी विदेश जान्छौँ, लाइनमा हामी गइरहेका, सबै मान्छे गइरहेको छ, हाम्रो पासपोर्ट देख्छ, तिमीहरू उता जाऊ, उता गएर बस. 3 घन्टा हामीले कुराउँछ, होइन? जब सबैको क्लियर भइसकेको हुन्छ अनि अर्को आउँछ, उसले सोध्छ किन आएको, कहाँबाट पैसा ल्याए, पैसा देखाऊ, पासपोर्ट देखाऊ होइन, पैसा देखाऊ. कत्रो अपमानबोध हुन्छ. हाम्रो प्राइम मिनिस्टरलाई रोकिदियो, यसको अपमानबोध मलाई काठमाडौँमा भयो. यहाँको राजनीतिक व्यक्तिहरूले किन हुँदैन मलाई थाहा छैन. म विदेश घुम्दाखेरि ग्रिन पासपोर्टले भोग्न अपमान भोगेको छु, हरेक वर्ष भोगिराखेको छु, र यो अपमानको बोध हटाउन सकिन्छ. देशको परिकल्पना इन्कम उठ्न साथै अहिले इन्डियाको पासपोर्टको इज्जत भइसक्यो धेरै कन्ट्रीमा. रुसमा समेत इन्डियालाई चाहिँ अनएराइभल भिसा दिन थालिसक्यो धेरै कन्ट्रीमा, जो कि इन्डियाको भर्खर इकोनोमी उठिरहेछ, होइन? त अनएराइभल भिसा दिँदाखेरि मलेसियामा दिन, धेरै कन्ट्रीमा दिन थाल्यो. हाम्रो पासपोर्टको कुनै इज्जत छैन. यस कारणले गणतन्त्र आजको आवश्यकता हो. हामी बुद्धिजीवी व्यक्तिहरूले यसमा सक्रिय सोच, व्यक्तिको दोष छैन, कोही यो व्यक्ति सत्ता परिवर्तन गरेर केही हुनेवाला छैन, सिस्टम परिवर्तन गर्ने भयो.
जस्तो चाहिँ अब अहिले यस सिस्टमकै कुरा भइरहेछ, जस्तो धेरै ठुलो उपलब्धिपछि चाहिँ लोकतन्त्र आयो भन्ने कुरा छ. लोकतन्त्रै संस्थागत भएन भनेर यत्रो धेरै राजनीतिक उथलपुथल अहिले हामी बिहोरिरहेका छौँ, आज हामी कुरा गरिरहँदा यो समयसम्म पनि. अब यो बेलामा भएको सिस्टम नै संस्थागत भएन भनेर नेताहरू लागिरहेका छन्, राजनीतिज्ञ सँगसँगै कानुन व्यवसायहरू लागिरहेका छन्. अब यो बेलामा हामीले यो लोकतन्त्रलाई कसरी स्थापित गर्न सकिन्छ त मान्छे? जस्तो अब ती नेताहरूलाई कसरी हामीले यो कुराको चेतना सिझाउने?
अब हेर्नुहोस् के हुन्छ भने त्यो नेतालाई छान्ने त तपाईँ हामी नै हो. अहिले सोसियल मिडियामा हेर्नुहोस् त नेताहरूलाई कति गाली दिइरहेछ, पढ्नुहुन्छ तपाईँ त, होइन? सबै नेतालाई सोसियल मिडियामा हुने नहुने गाली दिइरहेछ. नेताहरू किन निश्चिन्छ भने अरे चलता है, चुनावको टाइममा त काम त यही लाग्छ, जसले जति पैसा बढी खर्च गर्छ त्यसले चुनाव जित्छ. अहिले कसले मेनिफेस्टो तपाईँको पढ्छ, चुनावको मेनिफेस्टो कसले पढ्छ, कसैले पढ्छ? मेनिफेस्टोमा तपाईँ जेसुकै लेख्नुहोस्, होइन? तपाईँलाई पनि थाहा छ जेसुकै प्रवेश गर्दै हुन्छ, फुलफिल गर्ने त जरुरी छैन. मेनिफेस्टोमा जेसुकै गर्दै लेखिदिनुहोस्, होइन? र पढ्नेवाला पनि कोही छैन, त्यो त हेर्ने त यादव हो कि छेत्री हो कि बाहुन हो कि नेवार हो, त्यो हेर्छ भोट दिँदाखेरि. त उखानै छ यहाँ चुनावको समय मैले सुनेको, अरू जे गर्नु भोट र छोरी चाहिँ जातमै दिनुपर्छ. अरू कुरा जे भए पनि छोरी र भोट चाहिँ जात बाहेक बाहिर नगाउ. यो छ, होइन? त्यसो यो सिस्टममा एउटा बहुत बौद्धिक क्रान्तिको आवश्यकता छ. त्यसको लागि मैले भने एटलिस्ट 50% युथलाई हामीले ल्याउँ, 50% ग्रेजुएटलाई ल्याउँ, पढाइ लेखाइ व्यक्तिलाई ल्याउँ, र 50 वर्षको उमेरभन्दा कम होस् उनीहरूले. केही किन नयाँ टेक्नोलोजी छ, म इन्जिनियर छु, मैले जुन बेला इन्जिनियरिङ पढाएको थिएँ अहिलेको इन्जिनियर मभन्दा धेरै स्मार्ट भएर आउँछ. त्यो कम्प्युटरमा पढ्छ, म त स्लाइड रोलमा इन्जिनियरिङ पढायो, होइन? मैले उनीहरूसँग कम्पिट गर्न सक्दिनँ. नयाँ युगका जुन केटाहरू छन्, युवाहरू छन्, उनीहरूसँग चाहिँ हामीभन्दा बढी नलेज छ, होइन? उनीहरू त अगाडि ल्याउनु पऱ्यो. हामी एउटा गाइड गार्जियन भएर बस्नु पऱ्यो. गार्जियनको पनि इज्जत हुन्छ. एउटा त मेरो के छ, गणतन्त्रमा 2-चोटिभन्दा बढी कसैलाई मन्त्री या प्रधानमन्त्री बन्ने जोडी छैन, होइन? अरू मान्छेलाई मौका दिनु पऱ्यो. एज पनि ढल्छ र एटलिस्ट यदि सक्यो भने त टोटल पार्लियामेन्ट्री गणतन्त्रले बनाऊ सकिँदैन भने एटलिस्ट 58%बाट यो सुरु गरौँ. यो बौद्धिक विचार तपाईँले छोड्नु हो भने यो देशमा बौद्धिक व्यक्ति पनि धेरै छन् तर निराश छन्. बौद्धिक व्यक्ति के लाग्छ भने यहाँ केही पनि हुन सक्दैन. हामीले जति कराए पनि चुनावको बेलामा त पैसैले भोट जित्ने हो जनताले. अहिले जति गाली गरे पनि जसले जति पैसा बाँड्न सक्छ जति आश्वासन बाँड्छ यही जितेर आउँछ भनेर बौद्धिक व्यक्तिहरू एक प्रकार यो देशमा निराश भइसकेको मैले देख्छु. उनीहरूमा एउटा आशाको सञ्चार गर्नलाई यो गणतन्त्रको कुरा उठाउनु पऱ्यो हामीले.
हुन्छ स्वामीजी, आज हामीले अलिकति फरक खालको विषयवस्तु गणतन्त्रको विषयमा कुराकानी गऱ्यौँ. आजलाई हामी कार्यक्रममा यही विश्राम लगाउँ. प्रणाम दर्शविन. आज गणतन्त्रको विषयमा स्वामीजीसँग साक्षात्कार गऱ्यौँ. यो कार्यक्रम तपाईँले मेगा टेलिभिजन, ओमकार टेलिभिजन र सरोकार टेलिभिजनसँगै देशका 15 विभिन्न एफएम स्टेसनबाट सुन्न र हेर्न सक्नुहुनेछ. आफूलाई जहाँ पाएको पर्छ त्यही हेर्न र सुन्न सक्नुहुन्छ र प्रतिक्रिया दिन सक्नुहुनेछ. तपाईँलाई यदि गणतन्त्रको विषयमा थप केही कुराहरू जान्न मन छ भनेदेखि तपाईँ अहिले जहाँ हेरिरहनु भएको छ युट्युबमा अथवा फेसबुकमा त्यसको मुनि कमेन्टमा हामीलाई प्रश्न गर्न सक्नुहुनेछ. हामी अन्य श्रृङ्खलाहरूमा यसको बारेमा विस्तृत जानकारी कुराकानी फेरि गर्दैछौँ. आजको लागि कार्यक्रम हेरेर र सुनेर साथ दिनुहुने सम्पूर्ण दर्शक श्रोताहरूलाई आभार प्रकट गर्दै म निराजन भण्डारी बिदा हुन्छु. नमस्कार.